الحمد لله رب العالمين والعاقبة للمتقين الصلاة والسلام على سيد الأنبياء والمرسلين وعلى آله وصحبه أجمعين وعلى من تبعهم بإحسان إلى يوم الدين. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. لقد من الله على المؤمنين إذ بعث فيهم رسولا من أنفسهم يتلو عليهم آياته ويزكيهم ويعلمهم الكتاب والحكمة وإن كانوا من قبل لفي ضلال مبين. قابل احترام دوستو، یہ رمضان المبارک کے اخیر اشرے کی تاک رات ہے دوسری، جس میں ہر تاک رات میں بہت ہی زیادہ ذوق شوق عبادت کا، تلاوت کا، ذکر کا، دعا کا رہا ہوا محسوس ہونا چاہیے. آپ مشغول رہیں ایسے اعمال میں جو اعمال اللہ کو پسند ہے. اس کے لیے چھوٹا سا معمول لکھ کر آپ کو دیا گیا، اتنے پارے پڑھیں گے، درود شریف اتنا پڑھیں گے، وہ کلمہ استغفار کی اتنی تسبیح ہوگی، دعاؤں کا مجموعے سے اتنا ورد ہوگا، ذکر آپ کریں گے، 10 منٹ دعا کریں گے. یہ سب معمولات لکھے ہوئے، لکھے ہاتھوں میں تھما دیے گئے، جیب میں رکھے ہوئے ہیں، آنکھوں کے سامنے ہیں، اس کا صحیح اندازہ نہیں ہے. بعض بعض ساتھیوں نے بتایا، ایک ساتھی نے بتایا کہ صاحب اللہ کا شکر ہے پرسوں سے اب تک 21 میں سے آج اثر سے پہلے تک، مغرب سے پہلے تک 13 پارے میں نے تلاوت کر لی ہے، اور دیگر سوروں کی تلاوت بھی ہے، وہ ذکر بھی ہے، وہ جو کچھ بتایا گیا ہے وہ سب کے مطابق خوشی ہوتی. بچے بتا رہے ہیں کہ ہاں بھائی جو بتایا گیا تھا اس کے مطابق عمل ہو رہا. بول اب پوچھ رہے نہیں نا، ہماری نفسیات بندوں کی ایسی ہیں کہ جب تک اسے پوچھے نہیں اس وقت تک اسے پیچھے لگتا ہے. اس واسطے آپ سے گزارش ہے کہ جو کچھ لکھا گیا ہے کم سے کم ہے وہ جو آپ کو کرنا ہے، اتنا زیادہ ہو جائے بہت اچھا ہے. اتنا مشغول رہنا کہ اپنے کو مدد دینا تھا آپس میں مل کے بات چیت کر لینے کی ہے نا. بلکہ کارڈ میں تو یہاں تک لکھا گیا ہے کہ دین سے متعلق مختلف نظریات کی ٹاپک بھی نہیں آئے گی، ہے سیاسی گفتگو نہیں ہوں گی، مسلکوں کی بحث نہیں کریں گے، شخصیات پہ کوئی گفتگو، اپن مرے اپنا کام والا، اپنے اللہ کو راضی کرنے کا اہتمام کرو. یہ اعتکاف اپنے دل کو اللہ سے لگائے رکھنے کا نام ہے. مخلوق سے کٹنا، خالق سے جڑنا، اہتمام کریے ان چیزوں کا. آج رات میں شب ہے، اس واسطے ذرا زیادہ ہی رہنا، بیان ختم ہوتے ہی چاروں شانے چیت ہونے کی کوشش نہیں کرنا. بعض لوگ ہیں جو مسلسل دن تمام محنت کرتے رہے، تقاضا ہے، عمر ان کی زیادہ ہے، ضعیف ہے، ٹھیک ہے، آرام کرنا چاہیے ان کو، لیکن نوجوان بچوں زیادہ سے زیادہ مشغول رہنا چاہیے. بہرحال یہ وقت اخلاقیات کے مذاکرے کا وقت ہے. نبی رحمت صلی اللہ علیہ وآلہ وسلم کے ذمے جو جو کام تھے ان میں سے ایک کام تزکیے کا تھا، تلاوت آیات، تعلیم کتاب و حکمت اور تزکیے دین کا. یتلو علیہم آیاتہ ویزکیہم ویعلمہم الکتاب والحکمہ. پیغمبر علیہ السلام کیا کرتے ہیں؟ اللہ کی آیات لوگوں کے سامنے پیش کرتے ہیں، سناتے ہیں، کتاب کی حکمت کی تعلیم دیتے ہیں اور لوگوں کا تزکیہ کرتے ہیں. اس لیے ہمارا کام اللہ کی بات بندوں تک پہنچانا بھی ہے اور ہمارا کام کتاب کو سیکھنا بھی ہے اور ہمارا کام سنت کو اپنانا بھی ہے اور ہمارا کام اخلاق کو درست کرنا بھی ہے. اس واسطے کہ اس پورے مجموعے کا نام دین ہے. اچھا ذہن میں رکھنا. اب اگر کوئی ایسا خوش نصیب ہے جو سارے کام کر رہا ہے ماشاءاللہ کیا کہنے, اور اگر کوئی ایسا ہے کہ کوئی ایک جزو کا کام کر رہا ہے تو دین کا کام کر رہا ہے نا. کوئی تزکیے کے کام میں ہے تو دین کے کام میں, کوئی تعلیم کے کام میں ہے تو دین کے کام میں, کوئی اللہ کا پیغام لوگوں تک پہنچانے کے کام میں ہے تو دین کے کام میں. اور کل آپ نے سنا ہے کہ مخلوق کے ساتھ اچھا سلوک کرنا, مخلوق کے ساتھ اچھے انداز سے پیش آنا یہ حضور کا فرمان ہے اور اللہ کا پسندیدہ عمل ہے اور نبی علیہ الصلوۃ والسلام کی نزدیکی کا باعث ہے. تو اگر کوئی شخص خدمت خلق میں لگا ہوا ہے اور منشا اس کا اپنے مولا کو راضی کرنا ہے تو دینی کے تو کام میں ہے. کوشش کرنا کہ ہر پہلو سے خدمت ہو جائے, لیکن آپ کو معلوم ہے کہ ہر آدمی سے ہر پہلو سے خدمت ہونا مشکل ہوتا ہے.
اس کے نتیجے میں کوئی کوئی جز کے پر محنت کرتا ہے, کوئی کوئی کسی جز پر کوشش کرتا ہے. اس لیے سب کو سب کی قدر کرنا چاہیے.
پتا نہیں بات سمجھ آ رہی کہ نہیں آ رہی. اچھا سمجھو بھائی, جو
بھائی دیکھو ہمارے لیے آنکھ کی بھی ضرورت ہے, ہمارے لیے زبان کی بھی ضرورت ہے, ہمارے لیے ہاتھ کی بھی ضرورت ہے, ہمارے لیے پاؤں کی بھی ضرورت ہے. ہر ہر چیز کی ضرورت ہے نا, کسی چیز کو غیر ضروری بول سکتے ہیں. پاؤں غیر ضروری نکال کے پھینک دو, ہاتھ غیر ضروری ہے کاٹ کے پھینک دو, آنکھیں غیر ضروری ہے نکال دو, بول دو. سب ایک دوسرے کے معاون. کام ہر ایک کا الگ ہے, صلاحیت ہر ایک کی الگ ہے, صلاحیت ہر ایک کی الگ الگ, مگر اہم ہے سب کے سر. اس لیے ضرورت پڑنے پر سر سب سے اوپر ہے نا اور تلوہ سب سے نیچے. سر سب سے اوپر, تلوہ سب سے نیچے. ضرورت پڑنے پر سر تلوے سے بھی نیچے چلے جاتا. ابھی دیکھے کہیں نہیں دیکھے, آج آپ کو بتا دیتے. کوئی چیز تیز چھپ گئی پاؤں, ارے کیا ہے اس کو دیکھنا, جب تک کہ دیکھے نہیں مسئلہ حل ہوتا نہیں. تو اب یہ بیٹھتا ہے کھڑا, کھڑے پھن سے نیچے بیٹھ جاتا, ایک پاؤں سے اپنا یہ پاؤں ایسا اوپر اٹھا لیتا ہے اور اپنی گردن نیچے جھکا کے نیچے جا کے دیکھتا ہے کہ نہیں دیکھتا. تلوے کو اوپر کر لیا, سر کو نیچے نہیں کرا. ایسی رہنا معاملہ, ایک دوسرے کے ساتھ میں ہمدردی. نبی رحمت صلی اللہ علیہ وسلم نے فرمایا کہ اہل ایمان آپس میں جسد واحد کی طرح ہے, ایک جسم کے مانند ہے. جب ایک عضو بیمار ہوتا ہے تو پورا جسم بیمار ہو جاتا ہے. مختلف کام ہیں, مختلف چیزیں ہیں, سب کی ضرورت ہے. تو اس میں سے ایک کام ہے تزکیے کا, اور اس کی اہمیت کل آپ نے سنی. اس کے ساتھ ساتھ آج ایک بات اور بھی سن لی, اسی کی اہمیت کے پیش نظر. ایک شخص ہے جو قیام بہت کرتا ہے راتوں میں, دن میں مسلسل نفل روزے اور رات میں مسلسل نفل نمازیں, ذکر تلاوت بہت کرتا ہے, لیکن اخلاق خراب ہونے کی وجہ سے لوگوں کو اس سے تکلیف ہوتی ہے. تو اللہ کے حبیب صلی اللہ علیہ وسلم کے ارشاد کی روشنی میں وہ شخص جہنمی ہے. صحابہ کرام کے دور میں نبی علیہ الصلوۃ والسلام کے سامنے حضرات صحابہ نے خاتون کا ذکر کیا اور کہا کہ ایک خاتون ایسی ہے عبادت وغیرہ بہت کرتی ہے لیکن اخلاق ایسے ہیں اس کے کہ سب لوگوں کو تکلیف پہنچتی رہتی ہے. فرمایا کہ وہ تو دوزخی ہے. اور ایک دوسری عورت کے بارے میں فرمایا کہ بہت زیادہ اہتمام تو نہیں کرتی نفل عبادات کا لیکن اخلاق کی بڑی اچھی ہے. فرمایا کہ جنتی ہے. अहमियत समझ में आ रही, अखलाकियात की अहमियत कितनी है। बल्कि फरमाया गया हुस्नुल खुल्क निसफु दीन, अच्छे अखलाक तो आधा दिए है। उसके जुजियात आपको सुनाने का आगाज किया गया। अगर आपको मालूम है कि एक आध घंटा साल में 10 दिन, उस पर पूरी तफसीली रोशनी डाली नहीं जा सकती। जिसमें तलब है, जिसमें शौक है, जिसमें ख्वाहिश है, उसे इसको सीखने के वास्ते भी मुस्तकिल वक्त फारिग करने का एहतमाम करना चाहिए। मामूली वो गाड़ी सीखने के वास्ते 6-6 महीने लगा रहे, टेलरिंग सीखने तो 2 साल लगा दे रहे, आला तरीन डिग्रियों के वास्ते तो 30-30 साल पढ़ रहे, 35-35 साल पढ़ रहे। बाद बाद बच्चे आते रहते, उनसे पूछते क्या पढ़ रहे, आप इंटर, उसके बाद फिर थोड़ा 1-2 साल के बाद में अब क्या कर रहे हैं, रजा उसके बाद में बी काम, उसके बाद में एम काम, उसके बाद में एम टेक, पता है क्या क्या गोसे गोसे टेका है बी, और भी उसके बाद में ऐसा वो और फलाना अभी पढ़ने का इरादा है, वो आगे जाने का इरादा है, वो बाहर की डिग्री लेने का इरादा है। कभी कभी बोलते हैं हम लोग उनको मजाक से, पूरी जिंदगी पढ़ते ही रहेगा, हिम्मत कब करेगा, करने के जमाने में खाली पढ़ता चला जा रहा है। दुनिया की चीजों के हासिल करने के लिए जब इतना लंबा चौड़ा वक्त हमको लगाने आसान है, तो दीन की अजीम शान नेमत के पाने के लिए तदरीज से थोड़ा बहुत दीन हकीकी माना में मेरी जिंदगी में आ जाए, इसके सीखने के लिए थोड़ा सा वक्त फारिग करने का एहतमाम क्यों नहीं करते। बोले असल में रमजान में कई करते हैं, तो दो चीजों से जरा खतरा कम हो जाता। एक तो सरकस शैतान का खतरा कम हो जाता, बंद हो गया, और दूसरी रोजे की वजह से जरा जान कम हो जाती। हादिस नहीं हो रहा सुबह के बाद में नौजवानों का, असर के बाद क्या हाल तो देखने का होता है, उठ के जा नहीं सकते इल्ला माशाल्लाह। तो इधर नफ्स कमजोर हो गया गिजा की कमी से, उधर सरकस शैतान कैद हो गया, उसके नतीजे में थोड़ा बहुत नेकी की तरफ मुतवज्जे रहना आसान हो गया। जो ही ईद का चांद दिखा, ये दोनों के दोनों ही पावरफुल हो जाते। एक तो सरकस शैतान छुटकी आ जाता, और दूसरे चांद दिखने के बाद से जो शुरू होता है। तो ईद के दिन पता नहीं कौन कौन कितनी जगहों पर कितने कितने कटोरे पी जाते हैं। तो वैसी जरूरत जब ऐसा खाएंगे ऐसा पिएंगे तो नफ्स अलग पावरफुल हो गया। इसीलिए कहते हैं कि दीनी तरक्की, दीनी तरक्की रूहानियात में तरक्की गिजा मुख्तसर रखने में है। और हमारे हैदराबाद के लोगों को ये चीज जानते नहीं, सब बोलो एक बात मैं बोल दूंगा। खैर बहरहाल भाइयों, ये भी गनीमत है, वरना तो ये मंजर भी देखने में ऐसे दराज से नहीं आता। माजी करीब तक दीनियात की तरफ ऐसे रुझाना, ऐसे महिला महिलाना, अखलाकियात की दूसरी की ऐसी फिक्र देखने में नहीं मिलती थी। अब तो माशाल्लाह जगह जगह मस्जिदों में जाना हो रहा, देख रहे हैं साहब मस्जिदों में एहतिकाफ करने वाले नौजवानों की एक अच्छी खासी तादाद। अलबत्ता एक खामी है, उसको जरा ध्यान में रखना, साल तमाम कुछ प्रॉब्लम रहे, उन्हें बोलता है आपके एहतिकाफ में बैठ के खूब ज्यादा से ज्यादा अल्लाह ताला को मनाने वाले अमाल में लग के वो मसले से मुतालिक खासतौर से जरा ध्यान और तवज्जो देके मांग लेने का एहतमाम करेंगे। बोल के वो मकसद हल होना भूल के आया, जाहिर है कि ये मकसद तो बड़ा मकसद नहीं है ना, छोटा मकसद है, अल्लाह को राजी करना ये बड़ा मकसद। इसलिए अगर हर आने वाला सिर्फ अल्लाह को राजी करने के मकसद से आए बहुत बड़ी चीज है। इसीलिए एहतिकाफ में आने वाले साथियों को भी ध्यान में रखना चाहिए। अक्सर आने वाले लोगों में कुछ को जानते हैं, कुछ को नहीं जानते हैं। अगरचे यहाँ निजाम पहले से नामों के लिखवाने का है और जरूरत के बकदर मालूमात का है, लेकिन उसके बावजूद पता नहीं लोग किन किन मकासद के तहत में आते हैं। मंशा उसका यही है कि भाई कोई दुनियावी अमराज लेकर आदमी यहाँ ना आए, और किसी जगह के कोई निजाम का मुआयना करने के लिए ना आए, देखेंगे जरा वहां भी जाके देखेंगे कि क्या बोलते क्या है आखिर। अरे भाई ये कौन सा मकसद लेकर आए, अपने को अपना इम्तिहान देना है ये याद रखना, दूसरों का इम्तिहान लेने का फिक्र जरा कम कर देना। अखलाकियात की लाइन की चीज आपको सुनाई जा रही है इस मौके पर। इस सिलसिले में कल एक बात आपको बुनियादी बताई गई थी, लेकिन वो बुनियादी बात की हैसियत से नहीं खुली होगी। इस वास्ते अर्ज करना है एक बात को कि इंसान में अल्लाह ने तीन किस्म की कुव्वतें रखी। एक कुव्वत का नाम है कुव्वते दाफिया, और दूसरी कुव्वत का नाम है कुव्वते जालिबा, और तीसरी कुव्वत का नाम है कुव्वते इल्मिया अक्लिया। इंसान जिस चीज को पसंद नहीं करता या जिस चीज को अपने लिए नुकसान की समझता है, उस नुकसान से बचने के लिए अल्लाह ने इंसान में कुव्वत दी है, उसे कुव्वते दाफिया कहते हैं, उसी को कुव्वते गज़बिया कहते हैं। गुस्सा जो है वो वही है, कल गुस्से के बारे में बात सुनी थी मगर आप बुनियादी हैसियत में नहीं समझ में आई होगी। इंसान जिस चीज को अपने लिए मुजिर समझता है, नुकसान देने वाली समझता है, उस चीज को अपने से दूर रखने के लिए वो कुव्वत है, या उसके जरर से अपने आप को बचाने के लिए वो कुव्वत है, जिसको कुव्वत गज़बिया कहते हैं। गुस्सा जो आदमी है अखलाकियात की लाइन की कलीद जिसे ध्यान में रखना, बुनियादी बात है, एकदम बेस है सारे अखलाकियात का मदार इसी चीज के ऊपर है। और अगर सुनाई जाने वाली बातों में से कोई बात समझ में ना आए, मेरे यहाँ रहने की सूरत में 4:30 बजे से 5 बजे तक का टाइम मैं बाहर आके बैठ जा रहा हूँ, उस मौके पर मुजाकरा कर लेना चाहिए। इंसान अपने लिए जिस चीज को फायदे वाली समझता है, मुफीद जानता है, पसंद करता है, उसको हासिल करने की एक कुव्वत है, उसको कुव्वते जालिबा कहते हैं, या कह लीजिए कि ये कुव्वते शहविया है। ख्वाहिश जो अपने अंदर में है ना, ये चीज होना वो चीज होना, ये जो कुव्वत है ना, जिसे कुव्वते शहविया भी कहते हैं, कुव्वते जालिबा भी कहते हैं। इस वास्ते रखी अल्लाह ने कि फायदे वाली चीज हासिल करे। ये कुव्वत अल्लाह ने इसलिए रखी कि जो इसके लिए फायदे वाली चीज है उसे हासिल करे, और वो कुव्वत अल्लाह ने इंसान में इस वास्ते रखी है कि जो चीज नुकसान वाली है उससे अपने आप को बचाए और उसको अपने आप से दूर हटाए। ये दो बुनियादी चीजें हैं। लेकिन अब जो गड़बड़ होती है वो जरा तवज्जो से सुना, जरा सुना होना मजबूत मेरी नजर जरा मजमे पे फिरती रहती है। इस वक्त कहीं भी कोई साहब थोड़ा देखे कि बुनियादी की वजह से मगलूब हो रहे हैं तो बोलना पड़ता फिर कुछ। और ऐसा नहीं कि यहाँ आने वाले साथियों में कोई साथी सोना चाहता हो, ऐसा नहीं है, बल्कि थकान का एक असर होता है। जिस्मानी निजाम में से एक निजाम ये भी है, इस वक्त 6-6 घंटे के 8-8 घंटे की ड्यूटियां रहते है ना। अब यहाँ 6 घंटे आराम है, 18 घंटे की ड्यूटी है, नतीजे में थक जाते हैं तो कभी आंख बंद हो जाती है। लेकिन अगर उसको थोड़ी सी इधर उधर की बात बता दी जाए तो जो उसकी इस तरह मजदूर होने की सूरत में नींद का असर जाहिल हो जाता है। इसलिए बोलते हैं मोहब्बत में, शफ़क़त में, हमदर्दी में, जी जरा तवज्जो से सुनना। फायदे वाली चीज को हासिल करने की एक कुव्वत है, नुकसान वाली चीज को अपने से दफा करने की, अपने से हटाने की एक कुव्वत। लेकिन अब फायदे वाली चीज कौन सी है, नुकसान वाली चीज कौन सी है, उसमें एक है हमारी तबीयत और दूसरे है शरीयत। ये दो लफ्ज याद रखें। तबीयत हमारी एक चीज को फायदे वाली समझती है, हमारी तबीयत एक चीज को नुकसान वाली समझती है। हकीकतन फायदे वाली है कि नहीं है, हकीकतन नुकसान वाली है कि नहीं है, उसके वास्ते रुख करना पड़ेगा शरीयत की तरफ।
यहाँ के बोलो तुम सामने द्वारा साल में एक दफा आते हो, बीच में मुलाकातें नहीं होती, अच्छा समझना चाहिए। यहाँ जो सामने नौजवान बच्चे खासतौर से कभी कभार आने वालों को तो बिल्कुल सामने बैठना चाहिए। बार बार सुनते रहते हैं हज़रत जिब्राइल अमीन आए थे हुज़ूर अलैहिस्सलाम के पास में, करीब आने की इजाजत मांगे, फिर करीब हुए तो फिर करीब आने की इजाजत मांगे, यहाँ के अपने घुटने हुज़ूर के घुटनों से लगा के बैठ गए, इतना करीब होके बैठ। फिर उसके बाद सवाल जवाब हुआ, फिर उसके बाद हुज़ूर ने फरमाया कि जिब्राइल अमीन तुमको तुम्हारा दीन सिखाने आए थे। कोशिश करना सामने बैठने की, करीब बैठने की कोशिश करना, दूर बैठे तो तबीयत कभी कभी चांस है निकलने का, वो फंस के बैठे तो जरा आसानी से नहीं निकल सकते। अब फायदे वाली चीज कौन सी है? मिसाल के तौर पर तबीयत आदमी की ये कहती है कि अगर मैंने ये कह दिया कि ये चीज मुझे ही 100 रुपये में मिली है, तुमको 100 रुपये में कैसे दे दूं, 125 में दूंगा, 125 को लेने को तैयार नहीं हो रहा हूँ, नहीं नहीं साहब 100 में दे दीजिए, 100 में तो बेगुज नहीं पड़ी। तबीयत क्या बोल रही है कि ऐसी कोई बात उसके सामने बोलो कि सामने वाला उस कीमत में ले ले, लेने के लिए तैयार हो जाए जिस कीमत को ये हासिल करना चाहता है, हालांकि वो चीज उसने खुद 50 रुपये में ली थी। तो तबीयत क्या कहती है? ज्यादा नफा हासिल करने के लिए झूठ बोल, तबीयत ये बोल, नफे के वास्ते झूठ बोल। शरीयत देखना चाहिए, शरीयत क्या बोलती? शरीयत कहती है कि भाई झूठ के 1000 से भी सच के 10 अच्छे, झूठ के 1000 से सच के 10 अच्छे। शरीयत तो यूं कहती है, हम लोग बिल्कुल छोटे थे जीने में, ऐसे में पढ़ते थे, सरकारी स्कूल में से निकाल के डाल दिए हमारे वारिस साहब रहमतुल्लाह अलैह, चौथी जमात में पढ़ते थे सरकारी स्कूल में, दीन में ऐसा आया तो उसमें निकाल के डाल दिया। तो सालाना जलसों में छोटी छोटी छोटे बच्चों को छोटी छोटी बातें सुन याद दिलाते थे, स्टेज पे खड़े रहकर पब्लिक के सामने आना बोलना चले जाओ। तो उन बातों में से जो उस जमाने में हम लोगों को सिखाई गई थी, उनमें से एक छोटी सी बात ये थी, छोटे बच्चों को छोटी बात याद रखना आसान होता है, एक शेर याद दिलाए तो बोले स्टेज पे जा रहे बोलना, उतर जाना माइक में, क्या जो टूटी हुई झोपड़ी बेजरर हो, जो टूटी हुई झोपड़ी बेजरर हो, भली उस महल से जहां कुछ खतर हो। वो बिल्कुल छोटे पर मैं याद करे सो शेर है, सुनाया करते थे स्टेजों के ऊपर। क्या बताया गया है इसमें? टूटा फूटा झोंपड़ा अगर है लेकिन कोई डाउट वाला नहीं है तो ये अच्छा है, ऐसे महल से जिसमें खतरे। बुजुर्गों ने बताया है तायरे लाहू थी, उस रिस्क से मौत अच्छी जिस रिस्क से आती है परवाज में कोतर। अल्लाह के यहाँ जो चीज पसंद है अल्लाह तक रसाई के लिए, उसकी रिजा के हासिल होने के लिए, जो रिस्क रुकावट बन सकता है उससे तो मौत अच्छी, ये कहना चाहता है शायद। अब हम झूठ के झूठ बोलकर ज्यादा नफे को हासिल करने में फायदे समझते हैं, हालांकि शरीयत क्या कहती है कि ये फायदे वाली चीज नहीं है, नुकसान वाली चीज है। तो अब यहाँ एक तबीयत है और एक शरीयत है। तो नफे वाली चीज क्या है? हलाल जरिए से आने वाली चीज नफे वाली, हराम और नाजायज तरीके से आने वाली चीज नुकसान वाली, ये शरीयत कहती है। और तबीयत कल का कल देखेंगे, उन्हें जितना कमा सकते हैं कमा लो, जैसा कमा सकते हैं कमा लो, तबीयत ये बोलती। तो जब तबीयत ने ये मुतय्यन कर दिया कि ये फायदे की चीज है, तो ऐसी सूरत में वो कुव्वत को जो फायदा हासिल करने के लिए अल्लाह ने दे रखी है, गलत चीज को फायदे वाली समझा तो गलत चीज को हासिल करने के लिए उस कुव्वत का गलत इस्तेमाल करता है।
اور سارے اخلاقیات کا بگاڑ کسی سے متعلق ہے سمجھنا چاہیے. میراث کسی کو نہیں دیتا تو کائے کو نہیں دے رہا؟ دھوکہ دے کر تجارت کرتا ہے تو کیوں کرتا ہے؟ دوسروں کی جائیدادیں دبا لیتا ہے تو کائے کو دباتا ہے؟ اور دوسروں سے لیے ہوئے مال کو واپس نہیں کرتا تو کیوں نہیں کرتا ہے؟ یہ سمجھا کہ اتنا مال میرے پاس رہے گا تو میں فائدے میں رہوں گا, اٹھا کے اتنا حصہ اس کو دے دوں. کیا کرے گی؟ بولے کہ عورت ذات ہے, اس کے مسائل کیا ہیں, حصہ ہے اس کا شریعت میں ٹھیک ہے, لیکن انہیں لے کے کیا کریں گے نتیجے میں؟ کچھ بھی بول بتا کے یا اطلاع ہی نہیں دے کے وہ دبا کے رکھ لے. یہ سمجھتا اس میں فائدہ ہے. جب فائدہ اس میں سمجھا تو اب اسے حاصل کرنے کے لیے دوسروں کے حقوق پامال کرتا ہے. یہ مال کی محبت میں گرفتار ہونے اور فائدہ کیا ہے کیا نہیں, کس میں ہے کس میں نہیں, یہ سمجھنے سے قاصر ہو رہا. ایسا کائے کو کر رہا معلوم ہے؟ ایسا اس بات سے کر رہا ہے کہ اس نے اپنے نفسانی جانکاری کو ربانی علم کی روشنی میں نہیں دیکھا. اس وقت سے کہتے ہیں اپنی عقل کو تابع بناؤ شریعت کے. عورتوں کے اوپر جو جگہ جگہ جا گھر سے یہ لے کے آ, جا گھر سے وہ لے کے آ, اب نہیں لے کے آ رہی ہے تو اس کو ٹارچر کرنا, ستانا, تکلیفیں دینا, مارنا, صبح سے لے کے شام تک تان تشنی کے تیر برسانا. نتیجے میں بچی آ کے ماں باپ سے کہتی ہے کہ اگر میں بوجھ نہ محسوس ہوں آپ لوگوں کو تو میں واپس آ جانا چاہتی ہوں. تب یہ بولتی بچی ہے. کیوں ستا رہے ہیں بھائی اس کو؟ اس بات سے ستا رہے ہیں کہ وہ چیز نہیں لا رہی ہے جس چیز کا یہ تقاضا کر رہے ہیں, اور یہ سمجھ رہے ہیں کہ وہ میری بیوی ہے, میرے نکاح میں ہے, ایسی صورت میں میں کچھ بھی کرا تو وہ دباؤ میں آ کے لاگے دیں گی. اس میں اسے فائدہ سمجھ میں آ رہا, طبیعت کا فائدہ ہے یہ شریعت کا. اپنی فہم کو اس نے عقل اسلامی علم کی روشنی کے تابع نہیں بنایا, اس کے نتیجے میں یہ خراب. اب صوفیاء کرام بزرگان دین اہل اللہ تعلیم و تربیت میں کیا کرتے, اتنا کنٹرول کرتے, کون سی چیز فائدے کی ہے کون سی چیز نقصان کی ہے پہلے یہ سمجھاتے ہوں. سمجھانے کے بعد میں طبیعت چونکہ پرانی عادت خرابی خراب چیز کی تیار نہیں ہوتی, آمادہ نہیں ہوتی, سادی زندگی گزارنا پڑے گا. کب تک گزاروں گا ایسی سادی روٹی چٹنی والی زندگی؟ دوسرے دیکھو گا آدھے کام ہوں گے, طبیعت ابھارتے چلے جا رہی, تو بھی کچھ کر. بلکہ گھر کے بعد لوگ تو کان تشنی بھی سنا کرتے ہیں, تم جیسا نا سمجھ نادان نہیں ہوگا دنیا میں. ذرا بازار میں جا کے وہ لوگوں کے طور طریقے دیکھو, سیکھو, سیکھ کے کرو. انہوں کاروبار شروع کرے دو چار برس پہلے, کہاں سے کہاں پہنچ گئے تم ان سے پہلے سے کر رہے, جاگے وہ کیسا آگے بڑھتے ہوئے نظر آئے. دھوکہ انہوں نے دیا, جھوٹ انہوں نے بولا, چیز ایک مانگی گئی تھی دکھائی ایک اور دے دی ایک, ساری بد اخلاقی کی چیزیں. یہ سب کے سب کہہ کے واسطے ہیں. فائدہ کیا ہے کیا نہیں ہے اسے سمجھ میں ابھی نہیں آیا, اس کی طبیعت تو مان لی یہ فائدے کی چیز ہے. اسی طریقے سے آپ نے سنا ہوگا کہ 15-20-25 سال پہلے نکسلائٹ کا دور زور تھا, دور دراز سے آنے والی بسوں کو, جانے والی بسوں کو لوٹ لیتے تھے. تو بعض ان میں سے پکڑے گئے تو ان سے پوچھا گیا کہ بھائی آپ لوگ کیا پڑھے ہوئے ہیں؟ بولے ہم لوگ یہ کالج پڑھے ہوئے ہیں, وہ انجینئرنگ کے لیے ہوئے. میں پڑھ رہا ہوں. ارے تمہیں ہمیں تعلیم یافتہ یہ دھندے کے واسطے کر رہے ہیں, یہ لوٹ مار کے کام کیوں کر رہے ہیں؟ ہم ہمارے واسطے نہیں کر رہے ہیں, غریب لوگوں میں بانٹنے کے واسطے کر رہے ہیں. ان کی عقل کیا سمجھی کہ یہ کام فائدے کا کام ہے؟ انہوں نے اپنی عقل کو شریعت کے تابع نہیں بنایا, اس کے نتیجے میں یہ خرابی. اب ایسے کس چیز کو دفع کرنا, کس چیز کو نہیں کرنا, کس چیز سے بچنا, کس چیز کو اپنے سے ہٹانا. ہماری طبیعت جس چیز کو ناپسند کرے اسے اپنے سے دور کرو. ارے ہماری طبیعت جس چیز کو ناپسند کر رہی ہے دیکھنا چاہیے, شریعت بھی ناپسند کرتی کیا؟ देखना जो है वो ये कि नापसंद शरीयत में है कि नापसंद तबीयत में है, पहले इसका इल्म हासिल होना। और याद रखिए इस बात को, हक तआला जल्ला शानहु ने नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम के सिफात को बयान करते हुए कुरान पाक में इरशाद फरमाया, युहिल्लु लहुमुत तय्यिबात व युहर्रिमु अलैहिमुल खबाइस, जितनी गंदी चीजें हैं उन तमाम चीजों को नबी अलैहिस्सलाम हराम बदलाते हैं, और जितनी पाक पाकीजा चीजें हैं नबी अलैहिस्सलाम उनको हलाल बदलाते। शरीयत में जो चीज मना है समझ जाना चाहिए कि उसमें कोई फायदा नहीं है, फायदा रहता तो उसे हलाल पे किया जाए, वो फायदा जिसे फायदा बोल सके, थोड़ा बहुत फायदा रख दिया जाता है इम्तिहान के बाद, थोड़ा बहुत फायदा रखा जाता है इम्तिहान के वास्ते। जैसे शराब में जरा वक्ती तौर पर सुना है हमने, थोड़ा वक्ती तौर पर दम आगे जैसा दिखता है, रवाना ही दौड़ना शुरू हो जाती जिस्म में। अल्लाह पाक ने कुरान पाक में इरशाद फरमाया, यसअलूनका अनिल खमरि वल मैसिर कुल फीहिमा इस्मुन कबीर व मनाफिउ लिन्नास, फायदा है थोड़ा सा लेकिन नुकसान ही ज्यादा है, गुनाह बड़ा है, रख दिए उसमें थोड़ा सा फायदा मगर देखना चाहते हैं बचेगा कि नहीं बचेगा जब मैंने मना कर दिया। अल्लाह क्या देखना चाहते हैं, मैंने चीजें बनाई, मैंने इंसान को पैदा किया, मैंने इंसान को सेहत दी, मैंने इंसान को जिंदगी दी, मैंने इंसान को ताकत और कुव्वत दी, और पल पल मैं ही उसकी जरूरतों को पूरा कर रहा हूँ। मैं एक चीज से मना करता हूँ, ये बंदा बचता है कि नहीं बचता है ये देखना चाहते। कोई कोई ऐसा होता है कि जो बोलता है कि ये चीज नहीं इस्तेमाल करने की थी तो अल्लाह में फायदा करे बोलता है, तो इस्तेमाल करने की नहीं थी तो उसको पैदा ही नहीं करना। और बार बार लोग अजीब गरीब किस्म की बातें बयान करते हैं, कहते हैं साहब जानवर से निकलने वाला दूध हलाल है, जाड़ से निकलने वाला दूध ये हराम क्यों है, जब वो हलाल है तो ये भी हलाल होना चाहिए। आदमी अपनी अकल से इस किस्म की बातें बनाना शुरू कर देता है, घर से निकले हुए दूध तो मालूम है ना, नहीं मालूम है? अरे बड़े अच्छे बच्चे हैं हमारे पास, मालूम ही नहीं हमारा घर से निकलने वाला दूध क्या है। उसको हमारे इलाकों में सेंध ही बोलते शरीयत में नाजायज है ना। जितनी चीजें आदमी के लिए अच्छी थी उसको हलाल किया गया, और जितनी चीजें आदमी के लिए अच्छी नहीं थी उसको हराम किया गया। अब किसी किसी के जहन में ये आता है कि जब वो नहीं इस्तेमाल ही करने की थी तो अल्लाह रब्बुल इज्जत ने पैदा ही क्यों किया, बनाया ही क्यों। हमारे हजरत सूफी साहब रहमतुल्लाह अलैह से किसी साहब ने पूछा तो हजरत ने उन्होंने पूछा, हजरत अल्लाह ने सैदी फेंकू बनाए हैं, उनको पूछा पीना ही नहीं है उसको तो उसको बनाए फेंकू, जरा पीना ही नहीं है तो उसको बनाए फेंकू बोल के पूछा। जवाब में हजरत फरमाया, तेरे को जन्नत में भेज रहे काहे को बनाए, तुझे जन्नत में भेजने। उसको समझ में नहीं आया कोई सैदी शराब मेरे को जन्नत में भेजने के वास्ते बोला, समझ में नहीं आया बिस्वा। तो फिर हजरत ने वजाहत की और यूं इरशाद फरमाया कि देखो ये सेंधी और ये शराब ये नशे वाली जो चीज है ये बनाई हमने और हम तुमको मना कर रहे हैं कि इसको इस्तेमाल नहीं करना, अगर तुम हमारी बात सुनते इसको इस्तेमाल नहीं करोगे तो जन्नत में जाओगे। तो जन्नत में जाने के वास्ते ही बोला, मगर ये फैसला कब करेगा आदमी, उस वक्त करेगा जबकि अपनी तबीयत को शरीयत के ताबे बना दे और अपनी अक्ल को अल्लाह के इल्म के ताबे कर दे। तो फायदे वाली चीज क्या है पहले मुतय्यन होना, नुकसान वाली चीज क्या है पहले मुतय्यन होना, देखना चाहिए कि मैं जिसको फायदे वाली समझ रहा हूँ शरीयत में फायदा बताया है कि नहीं, शरीयत में उसकी इजाजत है कि नहीं, मैं जिस चीज को नुकसान वाली समझ रहा हूँ शरीयत में उसकी इजाजत है कि नहीं। मिसाल के तौर पर किसी जायदाद के बारे में मसला हो गया, जैसा भी जायदाद लेना चाहिए, बहुत कीमती है, आइंदा इसके सिलसिले में चांसेस बहुत हैं। जैसे थोड़े चंद साल पहले जी शमशाबाद के अतराफ की जमीनों का हाल देखने का था, चांसेस बहुत अच्छे हैं, लेना चाहिए, मेरी है बल्कि दावा कर दी फायदा हासिल करने के वास्ते। अब ऐसी सूरत में क्या करना, अकल ये बोल रही, तबीयत ये बोल रही कि ऐसी सूरत में दो मजबूत किस्म के गवाहों को मुकर्रर कर लेना चाहिए, और उसके वास्ते अगर ये जमीन मिल गई तो ये 1 करोड़ की है, अगर इसके वास्ते मुझे 5-10 लाख दे के, एक एक को 5-5 लाख दे के गवाह बना लिया, मेरी हो जा सकती बोल के। अब जिसने दावा किया है कि इसकी नहीं है मेरी है, उसको अपने से दफा करने के वास्ते अब इसने ये तदबीर की, ये तदबीर इसकी अकल ने इसको समझाया और इसकी तबीयत ने इस बात को तय कर लिया कि ये मिल जाए तो मेरे लिए फायदे की है, लेकिन वो पलट कर नहीं देखा शरीयत मुताहरा की तरफ कि हलाल है कि नहीं है, जायज है कि नहीं है। कोर्ट कचहरी जितने चल रहे ना सब इस वास्ते चल रहे, वरना एक जमाना था कि किसी का मामूली सा तिनका भी बगैर पूछे के नहीं इस्तेमाल किया जाता था, और इस जमाने में लोगों का हाल ऐसा अजीब गरीब किस्म का हो गया कि एक जगह मैंने बताया कि भाई ये जो तरीका आप लोगों ने जनाब आमदनी का बना रखा है शरीयत में जायज नहीं है, इससे बचना चाहिए आपको, ये तो गरीबों का हक है, इनको दे दो, आप लोग क्यों इस्तेमाल करना है इसको। जवाब में गांव के लोगों की गांव की जुबान रहती क्या बोले, अरे मौल साहब लोग ऊंटा निकल जा रहे आप मच्छर छान के पियो बोल रहे। उनकी बातों से भी समझ में आता है ऐसा अजीब गरीब किस्म का, छोटे छोटे गांव के लोगों का हाल फहम का ऐसा बना हुआ है। तो भाई अखलाकियात का बेस बता रहा हूं मैं क्या है, फायदा हासिल करने की कुव्वत का इस्तेमाल सही हो जाए, जरर से बचने की कुव्वत का इस्तेमाल सही हो जाए तो अखलाकियात की आदमी शाहरा पर खड़ा हो जाता है। शाहरा जानते सड़क को बोलते, पटरी पर आ गई गाड़ी उसकी, अब वही चाहेगा जो शरीयत चाहती है, वो नहीं चाहेगा जो शरीयत नहीं चाहती, वो सिफत अपनाएगा जो शरीयत चाहती है, वो सिफत नहीं अपनाएगा जो शरीयत नहीं चाहती। मिसाल के तौर पर शरीयत सखावत को चाहती है और तबीयत बुखल को। शरीयत क्या कहती है, अगर है तुम्हारे पास तो गरीबों जरूरतमंदों को दो, और तबीयत क्या कहती है, इतनी मेहनत से कमाया जमा के रख ले दे देगा तू, तबीयत बुखल का तकाजा करती है, शरीयत सखावत की तालीम देती है। और उसको जब यह समझ में आ गया कि शरीयत जो चीज पसंद करती है उसमें मेरा फायदा है, और शरीयत जिस चीज को नापसंद करती है उसमें मेरा नुकसान है, तो फिर ऐसी सूरत में सखावत को अपनाएगा बुखल को छोड़ देगा। समझ में आने के बाद एक जुजिया मैंने आपको सुनाया, अब उसके बाद में अब इसको लेके आप तमाम सिफात के ऊपर चल सकते, इस बात से आज तो ये बेस ही समझ लीजिए बस, बाकी जुजियात इंशाल्लाह वलजीद आहिस्ता आहिस्ता हस्बे तौफीक बारी ताला आपकी खिदमत में पेश करने की कोशिश की जाती रहेगी, मगर जरा समझ लेने की कोशिश करो, जरा दोहरा के जहनों में जरा बिठा लो, अच्छा है जिंदगी भर के लिए ये चीज आदमी के हक में मुफीद साबित हो सकती है। अल्लाह जल्ले शानहू सही अमल की सबको तौफीक। اللهم ربنا لك الحمد كله ولك الشكر كله، ربنا لك الحمد حمدا دائما مع دوامك، ولك الحمد حمدا خالدا مع خلودك، ولك الحمد حمدا لا منتهى له دون مشيئتك، ولك الحمد حمدا لا يريد قائله إلا رضاك، ولك الحمد حمدا عند كل طرفة عين وتنفس كل نفس. يا رب صل وسلم دائما ابدا على حبيبك خير الخلق كلهم، اللهم اغفر لنا وللمؤمنين والمؤمنات، اللهم اغفر لنا وللمؤمنين والمؤمنات، اللهم اغفر لنا وللمؤمنين والمؤمنات، ربنا ظلمنا انفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين، ربنا ظلمنا أنفسنا
انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. فاغفر لنا ذنوبنا وكفر عنا سيئاتنا وتوفنا مع الابرار. ربنا اغفر لنا ذنوبنا فانه لا يغفر الذنوب الا انت. اللهم انك عفو تحب العفو فاعف عنا. اللهم انك عفو تحب العفو فاعف عنا. اللهم انك عفو تحب العفو فاعف عنا. اللهم انا نسالك علما نافعا ورزقا واسعا وشفاء من كل داء. اللهم اهدنا واهد بنا واجعلنا من الراشدين. اللهم اشفنا واشف مرضانا واشف مرضى المسلمين. اللهم انا نسالك الهدى والتقى والعفاف والغنى. اے اللہ اپنے فضل و کرم سے ہم سب کے گناہوں کو معاف فرما، مولا خطاؤں سے درگزر فرما. اے اللہ ہم سب کی بخشش کے فیصلے فرما دے، ہم سب کی مغفرت کے فیصلے فرما دے. اے اللہ ہم سب کے حق میں دوزخ سے خلاصی کا فیصلہ فرما دے. اے اللہ ہم بڑے قصوروار ہیں، بہت مجرم ہیں، سرتاپا کوتاہیوں میں ڈوبے ہوئے ہیں، لیکن اے اللہ آپ بھی غفار ہیں، بہت معاف کرنے والے ہیں، معاف کرنے کو پسند کرتے ہیں. مولا اس مبارک مہینے میں ہم سب کے گناہوں کو معاف فرما دے، ہم سب کی بخشش کا فیصلہ فرما دے. اے اللہ ہم سب کی گردنوں کو جہنم سے آزادی عطا فرما دے اور دوزخ سے خلاصی کا فیصلہ فرما دے. اے کریم آقا علم نافع عطا فرما، عمل صالح کی توفیق عطا فرما. اے اللہ دین کا فہم عطا فرما، اے اللہ دین کا فہم عطا فرما. اے اللہ دین پر چلنا ہم سب کے لیے آسان فرما، دین حق پر استقامت نصیب فرما، پاکیزہ ماحول میسر فرما. اے اللہ خراب ماحول سے ہم سب کو بچا لے. اے الہ العالمین اس مبارک مہینے میں اپنے خصوصی افضال اور عنایات اور مہربانیوں سے ہم سب کو نواز دے. اے کریم آقا ہم میں سے کسی کو بھی محروم نہ فرما. اے اللہ ہم میں سے کسی کو بھی محروم نہ فرما. اے اللہ ہمیں ان صفات والا بنا دے جو صفات آپ کو پسند ہے، اور ان صفات سے بچنے والا بنا دے جو صفات آپ کو ناپسند ہے. اے اللہ نبی رحمت صلی اللہ علیہ وسلم کے بتلائے ہوئے طریقے زندگی کو اپنانے کی توفیق عطا فرما، ان کی ایک ایک سنت مبارکہ کو اپنانے کی توفیق نصیب فرما. اے اللہ پورے عالم کی ہدایت کے فیصلے فرما دے. اے اللہ سب کے دل آپ کے ہاتھ میں ہیں اور آپ کی دو انگلیوں کے درمیان میں ہیں، جدھر چاہے ادھر پھیر سکتے ہیں. اے اللہ آپ قادر مطلق ہیں، آپ کن فیکون شان کے مالک ہیں. اپنے کرم سے مولا ہم سب کے دلوں کو طاعت کی طرف پھیر دے اور ہم سب کے قلوب کو دین پر جما دے. گمراہی سے اے اللہ ہماری حفاظت فرما. اے اللہ گمراہی سے حفاظت فرما اور گمراہوں کے دام فریب میں آنے سے ہم سب کو بچا لے. اے اللہ ضالین اور مضلین سے ہم کو اپنی پناہ عطا فرما دے. اے اللہ شر پسندوں کی شرارتوں سے ہم سب کی حفاظت فرما، حاسدوں کے حسد سے بچا لے اور ساحروں کے سحر سے بچا لے، ظالموں کے ظلم سے بچا لے. اے اللہ عالم میں ہدایت کے فیصلے فرما، اہل اسلام کو سربلندی نصیب فرما، اپنی بھرپور مدد نصرت قدم قدم پر ہمارے شامل حال فرما. اے اللہ اپنے فضل و کرم سے دارین کی سعادت میسر مقدر فرما. اے اللہ ہم سب کو مستجاب الدعوات بنا دے، اپنے اپنے وقت پر حسن خاتمہ کی دولت نصیب فرما. اے اللہ اے کریم آقا ہمیں وہ ساری چیزیں عطا فرما جو ہماری ضرورت کی ہیں. اے اللہ آپ سب کچھ جانتے ہیں، آپ کے خزانے لامتناہی ہیں، آپ کے محبوب بندوں نے جو جو خیر مانگا ہم سب کو وہ خیر عطا فرما، اور جن جن شرور سے پناہ چاہیے ان تمام شرور سے ہم سب کی حفاظت فرما. اے اللہ ہمارا ظاہر بھی شریعت کے مطابق بنا دے، ہمارا باطن بھی شریعت کے مطابق بنا دے. اے اللہ ہمارے ظاہر و باطن کو مکمل اسلامی سانچے میں ڈھالنے والا ہم سب کو بنا دے. اے اللہ باطن میں پاکیزگی عطا فرما،
دلوں میں جلا نصیب فرما، نورانیت و صفائی نصیب فرما، اے اللہ رذائل سے چھٹکارا عطا فرما، فضائل سے ہم سب کو آراستگی نصیب فرما، اے اللہ اپنے فضل و کرم سے ہماری دعاؤں کو قبول فرما، ربنا تقبل منا انك انت السميع العليم، وتب علينا انك انت التواب الرحيم، وصلي وسلم وبارك على سيد المرسلين، الحمد لله رب العالمين. Thank you.